आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
तर प्रभुमा
नमस्कार अनि जय मसीह प्रिय श्रोता, साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, म आशा गर्दछु तपाईहरूले निकै नै यो बाइबल अध्ययन कार्यक्रमबाट परमेश्वरको वचन सिकिरहनु भएको छ, अनि म यो पनि आशा गर्दछु कि तपाईहरू आत्मिक रूपमा लाभान्वित भइरहनु भएको छ। तपाईहरूका प्रतिक्रियाहरू, तपाईहरूका सुझावहरूको हामी आशा गर्दछौ, अनि तपाई धेरैलाई म धेरै धेरै धन्यवाद दिन्छु। तपाईहरूले सुन्दर आफ्नो समयलाई यो कार्यक्रममा खर्चिनु भएको छ। त्यति मात्र होइन, तपाईहरूले आफूले प्राप्त गरेका सिकेका कुराहरू हामीलाई यो पत्रको मार्फत पठाउनु भएको लागि धेरै धेरै धन्यवाद। धेरै खुशी लागेको छ कि धेरैको जीवनमा यसले थुप्रै थुप्रै प्रभाव पारिरहेको रहेछ, धेरै आशिष तुल्याइरहेको रहेछ। आशा गर्दछु कि आउने दिनहरूमा पनि यसरी नै तपाईहरूको आत्मिक जीवनलाई यसले लाभान्वित गर्नेछ अनि आशिषित तुल्याउनेछ। निरन्तर सुन्नुहोला, आफूले प्राप्त गरेका सिकेका कुराहरू हामीलाई पनि पत्रको माध्यमद्वारा, फोनको माध्यमद्वारा, एसएमएसको माध्यमद्वारा पठाउन सक्नुहुनेछ। हामी निश्चय नै तपाईहरूसँग नै परमेश्वरलाई धन्यवाद दिनेछौ यो कुरा थाहा पाएर कि परमेश्वरको वचनले काम गरिरहेको छ, धेरैको आत्मालाई सुधारिरहेको छ, मजबुत पारिरहेको छ अनि शान्ति आनन्दले भरिरहेको छ। श्रोता, आफ्नो मित्रहरू, परिवारलाई, मण्डलीलाई, सबैलाई सुन्न लगाउनुहोला अनि उहाँहरूलाई पत्र लेख्नको लागि पनि उत्साह दिनुहोला। उहाँको कुनै पनि सुझावहरू छन्, कुनै पनि प्रश्नहरू छन् भने हामी हृदयदेखि नै स्वागत गर्नेछौ। हुन्छ, अब हामी आजको बाइबल अध्ययनतिर प्रवेश गर्नेछौ। अघिल्लो दिनमा हामीले पाउलको प्रेरितत्वको प्रकाश विषय अन्तर्गत पहिलो कुरन्थी 12 अध्याय 1 12 पदसम्मबाट पाउलको अनुभवहरूको बारेमा देख्यौं। आज हामी अगाडि दोस्रो कुरन्थी 12 अध्याय 13-21 पदसम्मबाट बाइबल अध्ययन गर्नेछौ, जहाँ हामी देख्छौ कि पाउल कुरन्थीमा पुनः आउन तयारी गर्छन्। दोस्रो कुरन्थी 12 अध्याय 13 पदमा भनिएको छ, अनि 14 पद पनि म पढिदिन्छु। अरू सबै मण्डलीहरूको तुलनामा तिमीहरूले कुन कुरामा कम निगा पायौ? हो, एउटा कुरामा, चाहे तिमीहरूले मलाई क्षमा गर्नुपर्छ, म तिमीहरूको निम्ति बोझ बनिन। अनि 14 पद, अब तेस्रो पल्ट तिमीहरू कहाँ आउन म तयार छु, म तिमीहरूको निम्ति बोझ हुने छैन, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने बाबुआमाको निम्ति छोराछोरीहरूले होइन तर छोराछोरीहरूको निम्ति यो बाबुआमाले सञ्चय गर्नुपर्छ। देख्नुभयो, पाउल तिनीहरूको आत्मिक पिता थिए। उसले तिनीहरूलाई ख्रिष्टमा डोर्याएका थिए र उसले कुरन्थीमा मण्डली स्थापन गरेका थिए। भन्छन्, अब तेस्रो पल्ट तिमीहरू कहाँ आउन म तयार छु, म तिमीहरूको निम्ति बोझ हुने छैन, किनकि म तिमीहरूको सम्पत्ति होइन तर तिमीहरूलाई नै चाहन्छु। किनभने बाबु आमाको निम्ति छोराछोरीले होइन तर छोराछोरीहरूको निम्ति पो बाबु आमाले सञ्चय गर्नुपर्छ। अनि 15 पद, म तिमीहरूको निम्ति ज्यादै खुशी साथ खर्च गर्नेछु र स्वयं आफै पनि खर्चिनेछु। यदि मैले तिमीहरूलाई बढी प्रेम गरे भने के मैले चाहिँ कम्ती प्रेम पाउने? र पाउल भावमा भन्छन्, जति धेरै म तिमीहरूलाई प्रेम गर्छु, माया गर्छु, त्यति नै कम मलाई प्रेम गर्दछौ। यो यस्तो देखिन्छ कि पाउल गुनासो पुखाउँदैछन्, होइन र? तर परमेश्वरको आत्माले उसलाई स्वर्गीयमा देखेका कुराहरू नभन्नलाई आग्रह गर्नुभयो, तर उसले यहाँ आफ्ना जीवनमा उठाएका कष्टहरू, दुःखहरू र निरुत्साहको बारेमा बताउँदछन्, भन्दछन्। भन्छन् पन्ध्र पदमा, म तिमीहरूको निम्ति ज्यादै खुशी साथ खर्च गर्नेछु र स्वयं आफै पनि खर्चिनेछु। यदि मैले तिमीहरूलाई बढी प्रेम गरे भने के मैले चाहिँ कस्तो वा कम्ती प्रेम पाउने? अनि सोह्र पदमा भन्छन्, मैले तिमीहरूलाई बोझ बोकाइन। यो ठिकै हो, तर मेरो मैले चलाकी गरेर तिमीहरूलाई फसाए भनी तिमीहरू भन्छौ। पाउलको कुरालाई सुन्नुहोस्। उनी भन्छन्, तिमीहरूसँग भएका कुराहरू, पैसाहरू, चीजहरूको पछि म लागेको थिइन। म तिमीहरूको पछि परेको थिएँ। म तिमीहरूलाई ख्रिस्टमा जित्न चाहन्थे, हुर्काउन चाहन्थे, बढाउन चाहन्थे। के यही नै कुरा प्रभुले आफ्ना चेलाहरूलाई भन्नुभएको थिएन र? उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग, मलाई पछ्याऊ, म तिमीहरूलाई मानिसहरू पकड्ने जालहारी मछुवारा बनाउनेछु। अनि उहाँले भन्नुभएन कि तिमीहरूले पकडेको समातेको प्रत्येक माछाहरूसँग उसको मुखमा सुनको टुक्रा हुनुपर्छ। अह, उहाँले मानिसहरूका जालहारी बनाउनुभयो, त्यही नै मुख्य जोड हो। सत्र र अठार पदमा भनिएको छ, मैले तिमीहरू कहाँ पठाएकाहरू मध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथे र? मैले तितसलाई जान भनी आग्रह गरे र त्यस भाइलाई तिनको साथमा पठाए, के तितसले तिमीहरूबाट केही फाइदा उठाए? कि हामी एकै आत्माद्वारा चलेनौ? कि हामी एकै पाइलामा हिँडेनौ? पाउले चलाकी धूर्त विधि तरिका प्रयोग गरेनन्। उसले सरलतामा परमेश्वरको वचन प्रचार गरे। त्यसपछि पछिबाट उसले कोरन्थियनहरूबाट फाइदा उठाउन अरू मानिसहरूलाई पठाएका थिएनन्। भन्छन्, मैले तिमीहरू कहाँ पठाएकाहरू मध्येका कुनै मानिसद्वारा तिमीहरूबाट के मैले फाइदा उठाएथे र? मैले तितसलाई जान भनी आग्रह गरे, त्यस भाइलाई तिनको साथमा पठाए, के तितसले तिमीहरूबाट केही फाइदा उठाए? कि हामी एकै आत्माद्वारा चलेनौ? कि हामी एकै पाइलामा हिँडेनौ? अनि उन्नाइस र बीस पदमा भनिएको छ, उन्नाइस र बीस पदमा, के तिमीहरू यो सोचिरहेका छौ कि यतिन्जेल तिमीहरूका सामु हामी आफ्नै सफाई दिइरहेका छौ? प्रिय हो, हामी परमेश्वरको सामु नै ख्रिस्टमा बोलिरहेका छौ, अनि यी सब तिमीहरूलाई बलिया बनाउनको निम्ति हो। किनभने म आउँदा मैले इच्छा गरे बमोजिम तिमीहरूलाई नभेटौंला, र तिमीहरूले पनि मलाई आफूले इच्छा गरे बमोजिम भेटाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। सायद त्यहाँ झगडा, टाहा, क्रोध, स्वार्थ, बदख्वाई, निन्दो, चर्चा, अभिमान र गोलमाल हुन्छ होला। यिनै कुराहरू पावल कोरन्थीका मण्डलीहरूमा देख्न आशा गरे जब उनी तिनीहरू कहाँ गए। तिनीहरूले पावलबाट ठूलो कुराको आशा गरे, पावलले पनि तिनीहरूबाट ठूलो महान कुरा आशा गरे। तर पावलले के भेटाउने छन् त? केवल वाद विवाद, तर्क, बहस इत्यादि। म निकै सालदेखि सेविकाईमा छु र अहिले म त्यस्तो स्थानमा आएको छु कि बहस तर्कको निम्ति म कति पनि त्यस्तो मनको स्थितिमा छुइन। कहिलेकाहीँ म श्रोताहरूबाट लामा लामा पत्रहरू पाउँछु जो मैले रेडियोमा बोलेको सिद्धान्त वा कथनमा बहस गर्न चाहन्छन्। मित्र, तपाईँ आफ्नै दृष्टिकोणमा लागिरहनुहोस्, त्यसैमा थामिरहनुहोस्, अनि यदि म गलतमा छु भने मेरो निम्ति प्रार्थना गरिदिनुहोस्, ताकि म परमेश्वरको आत्माद्वारा सत्यतामा डोरिएको हुँ, अगुवाई गरिएको हुँ। तपाईँ मलाई लामो पत्रले विश्वास दिलाउन सक्नुहुन्न। कसैले भन्ला, म साँगुरो मनको मानिस हुँ, संकीर्ण विचारको मानिस हुँ। हुन सक्छ म त्यस्तै हुँला, तर म कति पनि कुनै कुराको पूरा गर्न, ठिकठाक गर्ने कुरामा बहस र तर्क गर्ने कामको विश्वास गर्दिन। हाम्रो कर्तव्य परमेश्वरको वचन दिने हो र म कुनै कुराको विषयमा बहस गर्न, तर्क गर्न प्रयासमा छुइन। अहिलेका समकालीन मण्डलीहरू, चर्चहरू यहाँ पावलले उल्लेख गरेका दुष्ट कुराहरूले भरिएको छ, जस्तै झगडा, डाहा, क्रोध, निन्द्या इत्यादि। के तिमीले त्यो फल्ला फल्ला व्यक्तिको बारेमा सुनेका छौ? अह, मैले सुनेको छैन। त्यसो भए म तिमीलाई भन्न चाहन्छु, त्यसपछि तिनीहरू कुनै निश्चित व्यक्तिको बारेमा केही निच घटिया कुरा भन्छन्, त्यहाँ काने खुसी हुन्छ। कसैले भनेका छन्, कुनै कुनै मानिसले हरेक कुरा विश्वास गर्नेछ यदि त्यो कुरा तिनीहरूलाई काने खुसी गरिएको छन् भने। भनिएको छ,
के तिमीहरू यो सोचिरहेका छौ कि यतिन्जेल तिमीहरूका सामु हामी आफ्नो सबै दिइरहेका छौ? प्रिय हो, हामी परमेश्वरको सामु नै ख्रिष्टमा बोलिरहेका छौ, अनि यो सब तिमीहरूलाई बलिया बनाउनको निम्ति हो। किनभने म आउँदा मैले इच्छा गरे बमोजिम तिमीहरूलाई नभेटाउला, र तिमीहरूले पनि मलाई आफ्नो इच्छा गरे बमोजिम भेटाउँदैनौ कि भन्ने मलाई डर लागेको छ। सैत्यान झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्वाई, निन्दो, चर्चा, अभिमान र गोलमाल हुन्छ होला। अनि एक्काइस पदमा भनिएको छ, एक्काइस पदमा, मलाई डर लाग्छ कि म फेरि आउँदा मेरो परमेश्वरले मलाई तिमीहरूको सामुन्ने होचाइदिनुहुनेछ, धेरै जनाको निम्ति मैले शोक गर्नुपर्नेछ जुनहरूले अघि पाप गरेका थिए र आफ्नो र आफूले गरेका अशुद्धता, व्यभिचार र छाडापनबाट पश्चाताप गरेका छैनन् होला। मित्र, कोरन्थीमा भ्रष्ट मानिसहरू थियो अनि कोरन्थी स्वयं नै भ्रष्ट सहर थियो। यो पूरा रोमी साम्राज्यभरि पापको केन्द्र थियो। यस संसारमा हरेक प्रकारका पापहरू अभ्यास गरिन्थे। संसारका कुनै पनि पापहरू त्यहाँ हुने गर्थ्यो। यो खुलाम खुलाको पापको सहर थियो। यस स्थानमा नै मानिसहरू पाप गर्न जान्थे। सहर नै पापमा समर्पित थियो। त्यहाँ अफ्रोडाइट्स मन्दिर थियो, जहाँ हजारौं कुवारी पुजारिनीहरू भनौधारू थिए, जो संसारमा वास्तवमा केही थिएन तर वेश्याहरू थिए। मित्र, यो सहर पापले भरेको सहर थियो, तर यो सत्य हो कि जहाँ पाप हुन्छ त्यहाँ अझ धेरै अनुग्रह भएको हुन्छ। तैपनि यसले कोरन्थीका मानिसहरूलाई यी पापपूर्ण कुराहरू चीजहरूमाथि हलुङ्गो तरिकाले हेर्ने विचार गर्ने बनायो। यसले मण्डलीको आकर्षक तस्विरको पेश गर्दैन, सुन्दर तस्विरको पेश गर्दैन, गर्छ र म यस कुरामा निश्चय छु कि जबकि हामीले केही दिनदेखि यो पुस्तकको अध्ययन गर्दाखेरि तपाईँले सोच्नु भएको होला कि कोरन्थीको स्थानीय मण्डली निश्चय नै त्यति असल मण्डली थिएन, चर्च थिएन त्यति असल। तपाईँको सोचाइ बिल्कुल सत्य हो। खालि त्यस मण्डलीको सम्बन्धमा मात्र यो सत्य थिएन, तर आज हाम्रो धेरै मण्डलीहरूको बारेमा पनि यो बिल्कुल सत्य छ। केही बेर रोकिएर यसमा हेरौं, विचार गरौं। मानलिउँ प्रभुले अहिले बिल्कुलै अहिले संसारबाट मण्डली अर्थात चर्चलाई उठाइ लानुभयो। यदि उहाँले संसारमा हुने सबै सत्य विश्वासीहरूलाई उहाँले स्वर्गीयमा उठाइ लानु भयो वा उठाइ लानु भए के हुनेछ, के घट्नेछ, केले स्थान लिनेछ त? हामी विश्वास गर्छौ कि त्यसपछि महाक्लेश, महासंकष्टको दिन आरम्भ हुनेछ। महाक्लेश अवधिमा सत्य चर्च वा मण्डली अनुपस्थित हुनेछ, किनभने पहिले नै तिनीहरूलाई स्वर्गीयमा उठाइ लगिसकिएको हुनेछ। आज चर्च मण्डली संसारको नुन, संसारको ज्योति हो, र पवित्र आत्मा आज चर्च मण्डलीहरूमा रहनुहुन्छ, बस्नुहुन्छ, जो हरेक सत्य विश्वासीहरू हुन्। संसार असल भइरहेको छ या खराब भइरहेको छ? कोही मानिसहरू भन्छन् कि चर्चले, मण्डलीले संसारलाई सुधारेको छैन, किनभने संसार 2000 वर्ष पहिले भन्दा अहिले खराब अवस्थामा छ। म यस कुरासँग असहमति छु। म जान्दछु कि दोस्रो तिमोथी 3:13 भन्छ, तर खराब मानिसहरू र ठगाहरू ठगेर र ठगिएर झन खराब हुँदै जानेछन्। तर यसले यो भन्दैन कि संसार झन खराब हुँदै जाँदैछ। यसले यो भन्छ कि खराब मानिस झन खराब हुँदै जानेछन्। मलाई लाग्छ यसको अर्थ हो तिनीहरू आफ्नो जीवन आयुमा खराब हुनेछन्, त्यसपछि अर्को पीढ़ी स्वयं क्रमले निरन्तर त्यही स्थितिमा आउनेछ, एवं क्रमले निरन्तर त्यही स्थितिमा आउनेछ अर्को पीढ़ी। संसार आजभन्दा 2000 वर्ष पहिले भन्दा अलिकता सुध्रिएको छ, किनभने त्यस समयमा संसारले त्यस्तो पाप गरेथे जुन क्षमा हुन नसक्ने पाप हुने थियो। यदि प्रभु येशूले यो नभन्नु भएको भए, पिता तिनीहरूले क्षमा गर्नुहोस् किनभने तिनीहरू जान्दैनन् तिनीहरू के गर्दैछन्। तिनीहरूले परमेश्वरको पुत्रलाई क्रुसमा टाँगे। म विचार गर्छु कि आज संसारले प्रभु येशू ख्रीष्टलाई अस्वीकार गर्ने काम, इन्कार गर्ने काम, अस्वीकार गर्ने कामद्वारा उहाँलाई क्रुसमा चढ़ाइरहेका छन्। सम्पूर्ण संसारमा सबभन्दा ठूलो पाप ख्रीष्टको इन्कार, अस्वीकार गराइ हो। हरेक पीढ़ीका मानिसहरू यसको दोषी भएका छन्। प्रभु येशूले भन्नुभयो जब पवित्र आत्मा आउनेछ उहाँले संसारलाई पापको विषयमा दोषी ठहराउनुहुनेछ। युहन्ना 16:9 भनिएको छ, किनभने तिनीहरू मलाई विश्वास गर्दैनन्। त्यहाँ धेरै पापहरू छन् जो खराब छन्। तर सबभन्दा खराब पाप चाहिँ ख्रिष्टको इन्कार अस्वीकार हो। यस संसारमा गरिएको सबभन्दा महान भयानक पाप नै 2000 वर्ष पहिले परमेश्वरको पुत्रको हत्या थियो। संसार आज पनि अझै त्यस्तै भ्रष्ट, त्यस्तै खराब, त्यस्तै निज, त्यस्तै दुष्ट छ जस्तो त्यस बेला थियो। तर म यो उल्लेख गर्न चाहन्छु, यो भन्नेछु कि संसार आज बस्ने रहने सम्बन्धमा 2000 वर्ष पहिले भन्दा असल छ, आरामदायक छ। हामी धेरै सुविधाजनक आरामसँग रहन बस्न सक्छौं। आज त्यहाँ धेरै कुराहरू छन्, चीजहरू छन् जुनले जीवनलाई सजिलो बनाएको छ, जुन 2000 वर्ष पहिले थिएन। तर हामीले यो अति नै स्पष्ट रीतिले बुझ्न आवश्यक छ कि मण्डलीको चर्चको उद्देश्य संसारमा फूलहरू रोप्ने, लगाउने कहिले पनि थिएन। मतलब संसारलाई सुधार गर्ने, विकास गर्ने यसको मुख्य उद्देश्य होइन। तिनीहरू तीर्थयात्री, परदेशी मुसाफिरहरू हुन् जो यस संसारमा भएर गइरहेका छन्, यात्रा गरिरहेका छन्, अगाडि बढ़िरहेका छन्। र तिनीहरूसँग खालि साक्षी र गवाही मात्र छ। बस यही नै शताब्दी शताब्दीदेखि मण्डलीको, चर्चको उद्देश्य छ। चर्च वा मण्डली भनेको मानिसहरूको त्यो झुण्ड हो जो परमेश्वरको निम्ति पवित्र हुनु र परमेश्वरको लागि जिउनु पर्छ। तर अभाग्यवश यो नै एक क्षेत्र हो, यो असफल छ, पतित छ, फेलियर छ। यसको एक कारण यो हो कि परमेश्वरको वचनहरूको रुचिको उपेक्षा गरिएको छ, व्यवस्था गरिएको छ। यसमा कति पनि ध्यान छैन, वास्ता छैन। मण्डली चर्चहरू आफ्ना आन्तरिक समस्याहरूमा व्यस्त छन्। तैपनि यसले यो तथ्यको ध्वस्त गरेको छैन, नष्ट गरेको छैन। चर्च वा मण्डली त्यो झुण्ड हो जुनलाई प्रभु येशु ख्रिष्टद्वारा प्रेम गरिएको छ। उहाँले आफैलाई यसको निम्ति दिनुभयो ताकि उहाँले मलाई धुन, शुद्ध गर्न, पवित्र गर्न सकुन्, ताकि उहाँले हरेक विश्वासीहरूलाई परमेश्वरका ग्रहण योग्य बनाउन सकुन्। मित्र, यद्यपि परमेश्वरको दृष्टिमा हामी जस्तो हुनुपर्ने हो त्यसबाट धेरै टाढा दूरीमा भए तापनि हामी त्यस दिशातिर बढ़िरहेका छौं। एक दिन हामी उहाँ जस्तै सिद्ध, पवित्र, निष्कलंक बन्नेछौ जब उहाँले हामीलाई महिमित शरीर दिनुभएर स्वर्गीयमा उठाइ लानुहुनेछ। यसरी यहाँ कुरन्थियनहरूलाई लेखेका पाउलको यो पत्रमा हामीसँग मण्डलीको, चर्चको अन्तर्दृष्टि छ जुन रोमी साम्राज्यको सबभन्दा खराब भ्रष्ट शहरमा थियो। अनि यो अति नै खराब थियो। म यो कुरा सुन्न मन पराउँदिन कि चर्च वा मण्डलीको कुनै पनि हालतले कति पनि संसारमा भएर संसारमा असर प्रभाव छैन। यो यस्तो देख्न सकिन्छ मानौ यसको अति नै कम प्रभाव असर छ। तर अहिले यस संसारबाट ईश्वरीय भक्त मानिसहरूको समूह उठाइ लगिए, हटाइ लगिए, यो संसार अझ झन खराब अवस्थामा हुने थियो, अझ खराब देखिनेछ, नुन बेगरको तरकारी जस्तै। कुरा जेसुकै होस्, यस भ्रष्ट संसारमा एक परमेश्वरको सन्तानको नाताले हामी सबै उहाँको सन्तान जस्तै, संसारको नुन, संसारको ज्योति जस्तै हुनुपर्छ, ताकि हाम्रो जीवनद्वारा उहाँको नाउँको महिमा हुन सकोस्। प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई धेरै धेरै आशिष दिनुभएको होस्।
छानो उडाउला भन्ने डर, पानी पर्दा चुहिएर चुलो भर्ने डर, डरै डरले कामी रहे पर्ने कहाँ भर। यीशु तिमीले हटाइदियो जीवनको सबै डर, यीशु तिमीले हटाइदियो जीवनको सबै डर। काठको खेत बगाउला भन्ने डर, घैया रोप्ने पाखो बारी पहिरोले लाने डर, चोटै चोटले घायल भयो मनको गरा गरा, यीशु तिमीले बनाइदियो जीवन हरा भरा, यीशु तिमीले बनाइदियो जीवन हरा भरा।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
यीशु तिमीले हटाइदियो सबै छटपटी, यीशु तिमीले हटाइदियो सबै छटपटी। काटी बैंकबाट दुनो भैंसी किने, दुई चार पैसा कमाउने आशा दुष्टले छिने, जिन्दगीले जिउन अब आशा मारिदियो, यीशु तिमीले साथ दिए जिउने आशा दियो, यीशु तिमीले हटाइदियो जीवनको सबै डर, यीशु तिमीले बनाइदियो जीवन हरा भरा, यीशु तिमीले हटाइदियो सबै छटपटी, यीशु तिमीले साथ दिए जुने आशा दियो।
प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 470 35 679। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 470 35 679, 98 470 35 679। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।